यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2081-82 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता। संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल। शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जोड़। र भारतको गुजरात स्थित राजकोट शहरको एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा 27 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले सरकारको आर्थिक वर्ष 2081-82 को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकले राष्ट्रपतिले यसअघि संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको हो। सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको समृद्धिका लागि विशिष्ट कार्यक्रमहरू समेटिएको बताउँदै सामाजिक न्याय, रोजगारी सिर्जना र विकासलाई जोड़ दिएको बताउनुभयो।
सामाजिक आर्थिक रूपान्तरणका लागि राजनैतिक स्थायित्व, सुशासन, सामाजिक रूपान्तरण, सामाजिक न्याय सहितको समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने लक्ष्य लिएको कुरा म बडो प्रष्ट शब्दमा राख्न चाहन्छु। सरकारले आत्मनिर्भर कृषि अर्थतन्त्रको विकास, उद्यमशीलताको प्रवर्धन, पूर्वाधार विकास, रोजगारी सृजना गर्दै सूचना प्रविधि क्षेत्रलाई उत्पादन तथा उत्पादकत्व वृद्धिको मुख्य सम्वाहकका रूपमा विकास गर्न जोड़ दिएको छ। यसका साथै सामाजिक रूपमा उपेक्षित उत्पीडित वर्गको न्यायमा पहुँचको लागि कतिपय विशिष्ट कार्यक्रम पनि यसमा प्रस्तावित गरिएको छ।
बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदद्वय चित्रबहादुर केसी र प्रेम सुवालले राख्नुभएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्व अर्थमन्त्री एवं सांसद विष्णु पौडेलले सरकारको वार्षिक नीति तथा कार्यक्रममा प्रतिपक्षले नाराबाजी गर्ने नभई खुल्ला हृदयले समर्थन गर्नुपर्ने बताउनुभयो। सांसद पौडेलले सरकारको नीति तथा कार्यक्रमले मुलुकका आर्थिक सामाजिक मुलुकका समग्र समस्या समाधानको दृष्टिकोण अघि सारेको भन्दै दृढ़ समर्थन रहेको बताउनुभयो। पूर्व अर्थमन्त्री एवं सांसद जनार्दन शर्माले सरकारको नीति तथा कार्यक्रमले संविधानको कार्यान्वयन, रोजगारी सिर्जना र अर्थतन्त्रको सुधार, उत्पादन र उत्पादकत्वमा जोड़ दिएको बताउनुभयो। सांसद शर्माले मुलुकको विकास र समृद्धिका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने भन्दै सहमति र सहकार्य मार्फत समस्याको निकास खोज्न आग्रह गर्नुभयो। सांसद स्वर्णिम वाग्लेले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यविधि निर्माणका विषयमा छलफल भइरहँदा प्रतिपक्षको अवरोध खेदजनक रहेको भन्दै अवरोधको कुनै तुक नरहेको बताउनुभयो। सांसद वीरेन्द्र प्रसाद महतोले रोजगारी, बेरोजगारी समस्या समाधान, आयात निर्यात बीचको खाडल अन्त्य गर्ने उपाय नीति तथा कार्यक्रममा समेट्नुपर्ने बताउनुभयो। सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणमा संलग्नलाई जोगाउनु खोज्नु लोकतन्त्रमाथिको आक्रमण भएको बताउनुभयो। यसअघि बैठक शुरू भए लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको अवरोधबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष 2081-82 को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको स्थितिको समीक्षा प्रतिवेदन पेश गर्नुभयो। अर्थमन्त्री पुनले मुलुकको समग्र आर्थिक परिसूचकमा सुधार हुँदै गएको र मुलुकको अर्थतन्त्र 3.9% विस्तार हुने अनुमान रहेको जानकारी दिनुभयो। अर्थमन्त्री पुनले राजस्व परिचालनमा क्रमशः सुधार हुँदै गएको र चालू आर्थिक वर्षको फागुनसम्मको संघीय सरकारको राजस्व संकलन 9.7% बढ़ेर 6.39 अर्ब 5 करोड़ पुगेको बताउनुभयो।
मुलुकको आर्थिक सामाजिक परिसूचकमा सुधार हुँदै गएको छ। उत्पादनमूलक उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनको बावजूद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र 3.9% विस्तार हुने अनुमान छ। प्रदेशगत रूपमा गण्डकी, बागमती, लुम्बिनी प्रदेशको आर्थिक वृद्धि दर राष्ट्रिय औसत भन्दा माथि रहने अनुमान छ। चालू आर्थिक वर्ष कुल लगानी 2.8% बढेर ₹17.41 अर्ब 48 करोड़ पुग्ने अनुमान छ। राजस्व परिचालनमा क्रमशः सुधार हुँदै गएको छ। चालू आर्थिक वर्षको फागुनसम्म संघीय सरकारको राजस्व संकलन 9.7% बढेर ₹6.39 अर्ब 5 करोड़ पुगेको छ।
बैठक शुरू भए लगत्तै समय लिएर प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र बहादुर साईले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो। सांसद साईले कानून सबैका लागि समान भएकाले सहकारी प्रकरणमा संलग्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सबैमाथि छानबिन गर्न आग्रह गर्नुभयो। आगामी जेठ 15 गते दिउँसो 1 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष 2081-82 बजेट प्रस्तुत हुनेछ। प्रतिनिधि सभाको अर्को बैठक जेठ 15 गते मंगलबार दिउँसो 4 बजे बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवा निवास बुढा नीलकण्ठमा भेटवार्ता भएको छ। आज बिहान भएको भेटमा संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा दुवै नेताबीच छलफल भएको कांग्रेस सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो। सहमहामन्त्री परियारले भेट सहकारी छानबिनको विषयमा नै केन्द्रित भए पनि निष्कर्षमा नपुगेको जानकारी दिनुभयो। छलफलमा प्रधानमन्त्री प्रचण्डले गोर्खा मीडिया नेटवर्कको अध्ययन गर्ने भइसकेपछि गृहमन्त्री रवि लामिछानेको नाम नलेख्दा पनि हुँदैन भनेर सभापति देउवासँग प्रस्ताव गर्नुभएको र जवाफमा सभापति देउवाले आफूहरू त्यसमा तयार नरहेको बताउनु भएको सहमहामन्त्री परियारले जानकारी दिनुभयो। छलफलमा प्रधानमन्त्री प्रचण्डले सहकारी प्रकरणमा छानबिन समिति बनाउने विषयमा आफू अत्यन्तै गम्भीर रहेको भन्दै भरे साँझ वा भोलिसम्ममा सहमति निकाल्न आग्रह गर्नुभएको पनि सहमहामन्त्री परियारले जानकारी दिनुभयो। आज बिहान नेकपा एमाले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका 3 शीर्ष नेताबीच बालुवाटारमा भेट्ने कार्यक्रम तय भएको थियो। स्वास्थ्य अवस्थाको कारण देखाउँदै कांग्रेस सभापति देउवाले असमर्थता व्यक्त गरेपछि उहाँको आग्रहमा प्रचण्ड बुढा नीलकण्ठ जानु भए पनि एमाले अध्यक्ष ओली भने छलफलमा सहभागी हुनुभएन। नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानबिन हुने गरी संसदीय समिति बनाउनु पर्ने माग राख्दै आएको छ। सत्तापक्ष गृहमन्त्रीको नाम राख्न नहुने अडानमा रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शान्ति प्रक्रियाका बाँकी कामलाई जतिसक्दो चाँडो टुंग्याउनु पर्नेमा जोड़ दिनुभएको छ। 22 कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले जतिसक्दो चाँडो सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताउनुभयो। शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने उहाँले बताउनुभयो। शान्ति प्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति पार्टी वा पार्टीका नेताको मात्र भन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उहाँले यो समग्र राज्य सत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुंग्याउनु पर्नेमा जोड़ दिनुभयो। सत्य निरूपणसँग सम्बन्धित विधेयकलाई जतिसक्दो चाँडो पारित गर्नुपर्ने उहाँले बताउनुभयो। कृष्णसेन इच्छुकले देखाउनु भएको बाटो र उहाँको जसरी निष्ठा र धरोहरका रूपमा व्यक्तित्व बन्यो त्यो व्यक्तित्वबाट हामीले धेरै सिक्न जरूरी रहेको साथै उहाँले देखाउनु भएको बाटोमा निरन्तर अगाडि बढ़न आग्रह गर्नुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाले पोलियो विरूद्धको आईपीभी खोपको प्रभावकारिता रहेकाले आफ्ना बाल बालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेको छ। आजदेखि देशभरिका बाल बालिकालाई लगाउन शुरू गरेको आईपीभी खोपको प्रभावकारिता 98% रहेको अध्ययनले देखाएकाले छुटेका सबैले अनिवार्य खोप लगाउनुपर्ने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर अभियान गौतमले बताउनुभयो। सरकारले आजदेखि 14,62,712 जना बाल बालिकालाई पोलियो विरूद्धको खोप आईपीभी लगाउँदैछ। नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत चितौनको इच्छा कामना गाउँपालिका 5 स्थित 3 नम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ। सड़क विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा 2 ख 865 नम्बरको स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका चार स्थायी घर भएका अन्दाजी 38 वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितौनले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटर सहित चौधरी पुरिएका थिए। चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो। मुलुकमा गणतन्त्र स्थापना भएपछि सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण उपलब्धिहरू हासिल भए पनि अझै धेरै काम गर्न बाँकी नै छ। संविधान कार्यान्वयनमा आएपछि विभिन्न क्षेत्रमा महिला सहभागितामा वृद्धि भएको छ भने विभिन्न क्षेत्रमा रहेका विभेदहरू विस्तारै हट्दै गएको छ। यद्यपि सामाजिक न्यायसँग जोड़िएका अन्य कैयौं विषयलाई सम्बोधन गर्न बाँकी रहेको सरकारवालाहरूको धारणा छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
संविधान निर्माण भएपछि समावेशी मुद्दाका केही सवालहरू सम्बोधन भएको छ। कतिपय क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य संख्यामा वृद्धि भएको छ। शिक्षा स्वास्थ्यको क्षेत्रमा प्रगति भए पनि अन्य क्षेत्रमा धेरै कामहरू गर्न बाँकी नै रहेको छ। महिला सहभागिताको सवालमा महिला अधिकार कर्मी एवं अधिवक्ता रेखा झाले सामाजिक न्यायको क्षेत्रमा धेरै प्रगति भएको बताउनुहुन्छ।
महिलाको लागि विशेष व्यवस्था गरेको कारणले चाहिँ सबै क्षेत्रमा महिलाको सहभागिता बढेको पनि छ। समाजमा जुन एउटा विभेद थियो, महिला र पुरुषको विभेद, त्यसमा पनि धेरै फरक आएछ। जुन छुवाछुतको पनि भावना थियो, त्यसमा पनि एकदमै न्यूनीकरण भएछ। गणतन्त्रको जुन व्यवस्था छ, त्यस सन्दर्भमा हेर्दाखेरि धेरै प्रगति पनि भएछ र महिलाहरू धेरै अगाडि पनि आएको अवस्था छ।
तर अर्का अधिकार कर्मी एवं अधिवक्ता राजकुमार महासेठले गणतन्त्रको अभ्यास भएको 9 वर्षको अवधिमा जनताको आकांक्षा पूरा गर्ने गति सुस्त रहेको छ। जन अपेक्षाका धेरै सवालहरू सम्बोधन गर्दै सामाजिक न्यायको क्षेत्रमा थप काम गर्न जरुरी रहेको अधिकार कर्मी महासेठको भनाइरहेको छ।
विगतको भन्दा यो 9 वर्षको तुलना गर्दा केही कुराहरूमा केही हदसम्म समावेशी चाहिँ भएको देखियो, तर जुन रूपमा संविधानले सामाजिक न्यायको हकलाई स्थापित गर्यो, त्यो हक परिपूर्ति व्यवहारिक रूपमा चाहिँ हुन सकेको अवस्था चाहिँ देखिँदैन। राजनीतिक परिवर्तनको साथमा जुन समाजमा परिवर्तन आउनु पर्ने थियो, त्यो सामाजिक परिवर्तन पनि देखिएन।
मुलुकमा बनेको कानूनी दस्तावेजहरूमा सामाजिक न्यायका धेरै विषयहरू समेटिए पनि कार्यान्वयन गर्न बाँकी नै रहेको बताउँदै अधिवक्ता महासेठ
गणतन्त्र र गणतन्त्र अगाडिको स्थितिलाई राजनीतिक रूपमा त हामी परिवर्तन भयो भनेर मान्न सकिन्छ। कानूनका किताबहरूमा परिवर्तन भयो भनेर हामीहरूले मान्न सकिन्छ, तर सामाजिक रूपमा मान्छेको जीवन स्तरमा खासै परिवर्तन भएको भन्ने स्थिति चाहिँ यो विगत 9 वर्षको इतिहासले देखाएको अवस्था चाहिँ छैन।
खास गरेर विकास प्रतिको जनआकांक्षा पूरा गर्नका लागि राज्य सञ्चालनको जिम्मेवारी लिएका राजनीतिक दल तथा तिनका नेताहरूले थप परिश्रम र इमान्दारिताका साथ काम गर्न आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
जनकपुर धाममा मुलुकमा गणतन्त्र स्थापना पछिको परिवर्तनको अवस्था सम्बन्धी यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको दिल्ली स्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा 6 जना नवजात शिशुको मृत्यु भएको छ। आगलागीपछि 12 जना बाल बालिकालाई अस्पतालबाट उद्धार गरिएको थियो। तीमध्ये 6 जनाको उपचारको क्रममा मृत्यु भएको अग्नि नियन्त्रण अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय संचार माध्यमहरूले जनाएका छन्। घाइते भएका 6 जना बाल बालिकालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। आगलागीको कारण भने खुल्न सकेको छैन। र भारतको गुजरात स्थित राजकोट शहरको एउटा मनोरञ्जन पार्कमा भीषण आगलागी हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन्। मृत्यु हुनेमा अधिकांश बाल बालिका रहेका भारतीय संचार माध्यमहरूले जनाएका छन्। शहरका वरिष्ठ प्रहरी अधिकृत राधिका भराईले मृतकको शव आगोमा डढ़िसकेकोले पहिचान गर्न नसकिने अवस्था रहेको बताउनुभयो। भग्नावशेष मुनि अझै मानिसहरू फँसेका हुन सक्ने आशंका गरिएको छ। आगलागीपछि धुवाँको मुस्लो 5 किलोमिटर परसम्म फैलिएको थियो। अहिले आगलागी नियन्त्रणमा लिइसकेर खोजी तथा उद्धार राहत वितरणको काम भइरहेको छ। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। अब मौसम। नेपालमा हाल स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी गण्डकी लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाड़ी भूभागका केही तथा बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ तथा हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक वर्ष 2081-82 वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता। संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल। शान्ति प्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुनेमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको जोड़। र भारतको गुजरात स्थित राजकोट शहरको एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा 27 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।